ఇస్రాయేలీ సోదరి దయశల్యాన్ని బహుదీ సోదరి బలగలు రావి జమాలి కషపత్తు రావి జమాలి హసరత్ జమీ ఫసాలి సల్లు రావి బాలి ప్రాసాదిహి వాసనాగిరి వసతియాతిహి వాహనతిహి వాహనాది అజ్మాయి یارب التجا ہے کرم اس پہ تو کرے یارب یہ التجا ہے کرم اس پہ تو کرے وہ بات دے زبان پہ جو صبر اثر کرے بہار آئے نہ آئے بہار آئے نہ آئے چمن کی قسمت ہے بہار آئے نہ آئے چمن کی قسمت ہے وہ پھول کھل کے رہیں گے جنہیں کھلنا ہے یہ چمن ہے انٹرنیشنل صوفی سینٹر کا یہاں کتنے لوگ آتے ہیں کب آتے ہیں کیا آتے ہیں یہ ہماری قسمت ہے مگر جتنے پھول یہ کھلے ہیں یہ ان کی قسمت ہے جو آ گئے انٹرنیشنل صوفی سینٹر کے بلاوے پہ آپ تمام حضرات 107واں جلسہ جو ہمارا اب شروع ہونے والا ہے عالمی صوفی سینٹر انٹرنیشنل صوفی سینٹر کا 107واں جلسہ ابھی تک جہاں تک میری نالج ہے کبھی بھی رکھا نہیں جب سے یہ شروع ہوا جب ہمیں اس پروگرام کرنے کے لیے یہاں جگہ نہیں ملی پھر بھی ہم ادھر یا پیچھے کہیں بھی ایک حال لیے ہم نے کر کے بتایا اس سے پہلے جب ہمارے پاس دارالسلام نہیں تھا شروعات میں تھا تو سید لیاقت پیرا صاحب کے گھر میں بھی ہم نے پروگرام کر کے اس کو آگے لے جانا چاہ رہے ہیں انشاءاللہ آگے لے جائیں گے جب تک آپ کا تعاون انٹرنیشنل صوفی سینٹر کے ساتھ ہوگا حضرات ہمارا مقصد ایک ہی ہے کہ خانقاہ نظام کو ہندوستان میں پھر سے لانا مغلیہ سلطنت کے دور میں نہ اتنے بڑے مدارس تھے نہ اتنے بڑے کالج نہ یونیورسٹیز تھے ان کے دور میں تھے تو خانقاہ تھے بڑے بڑے بادشاہ چل کے خانقاہوں کی طرف چلے جاتے تھے آج کیا ہو گیا مسلمانوں کو وہ فکر لے کے انٹرنیشنل صوفی سینٹر کھڑا ہوا ہے 107واں جلسہ ہمارا چلا ہے انشاءاللہ آگے بھی چلے گا آج کی اس محفل کو سنوارنے کے لیے سجانے کے لیے ہمارے انٹرنیشنل صوفی سینٹر کے 107واں جلسے کے صدر مدرس الحاج پیر طریقت حضرت ظہیر احمد شاہ قادری صاحب تشریف لا چکے ہیں آپ بانی و سرپرست اعلیٰ ہیں نورانی گلشن قادریہ وہ مدرسے جامع العلوم فیضان رسول این ایچ روڈ اٹور پہ جو ہے اس کا تعلق اٹو درگاہ کے بعد میں ایک بڑا بہترین ہے مجھے ایک پروگرام سے کولار سے آنا ہو رہا تھا میری نظر پڑی علامہ مفتی شمس الحق صاحب اس قافلے میں تھے وہاں نماز کے لیے گئے تو میں نے کیا دیکھا ایک بہت بڑا عالیشان بہت زبردست مین نیشنل ہائی وے پہ نیشنل ہائی وے چار پہ ایسا آستانہ مجھے جب ہمارے پیر طریقت ظہیر احمد شاہ قادری کے آستانے کو گیا تو مجھے اللہ پاک کی وہ قرآن کی آیت یاد آ گئی وَمَنْ يُعَظِّمْ مِنْ شَائِرِ اللَّهِ اللہ تعالیٰ کی نشانیوں کو تعظیم کیا کرو کون سی نشانی اللہ تعالیٰ کی صفا ہے مروہ ہے شیطان کو جو آپ کنکریاں مانتے وہ ہے کعبۃ اللہ ہے مکہ معظمہ ہے مدینہ منورہ ہے بھائی صاحب تو یہ جو آپ نے قائم کیا ہے انشاءاللہ آنے کے دور قیامت تک وہ گنبد وہ خانقاہ رہے گی اور یہ نشانیوں میں شامل ہو جائے گی انشاءاللہ اللہ کی نشانی میں گزارش کروں گا برہان الدین شاہ صاحب سے کہ اٹھیں آپ ہمارے آج کے محفل کے صدارت صدر صاحب سے گزارش کروں گا کہ ہمارے برہان الدین شاہ صاحب کے ذریعے آپ آئے آپ کی کرسی سنبھالے آپ کا بھی آسان ہے کولار میں ہی ہے حضرات آج کے इस प्रोग्राम के मुखरिर खुसूसी इंशाल्लाह पहुंच चुके होंगे, शायद पहुंचेंगे इंशाल्लाह 2-3 मिनट में। हजमतुल्ला शाह खानी है ना कोरा में, वहां के सज्जा देंगे आप। अहलन बसहलन मरहबा, निगाहे मर्द मोमिन से बदल जाती है तकदीरें। अरे ये कौन है साहब मर्द मोमिन, कैसे बदल जाती थी, ये जिंदी मिसाल है। ये हमारे सामने आज की महफिल के जो सदारत कर रहे हैं जहीर अहमद शाह खानी साहब, ये कैसे बदले, ये क्या थे, इंशाल्लाह आपको बताएंगे। ये थोड़ा सा मैं इंट्रोडक्शन कराना चाहता हूँ, ये मेरी आदत है कि कौन है ताकि तमाम हजरात को मालूम हो चुके हो जाए। तार इंट्रोडक्शन, जहीर अहमद शाह साहब देखिए, जब तक अपने पीर की निगाह उन पर नहीं पड़ी थी, जहीर अहमद शाह साहब पैंट शर्ट पे टी शर्ट करते हुए बहुत से स्कूलों के मालिक हैं आप, ये सब की स्कूल्स, इसके अलावा आप दूसरे भी स्कूल्स आपके हैं, आप उन स्कूल्स के मैनेजिंग डायरेक्टर चेयरमैन हैं, बहुत से बेहिसाब मुसलमान बच्चों को रियायती दामों पे कंसेशनल फीस पे आपके इदारे चल रहे हैं। जब खादरी चमन खोलार में मुझे जाना हुआ मेरे वालिद मोहतरम के साथ जलसे को सजाने के लिए, बहुत दूर से इत्तेफाक से हमारी खुशनसीबी है कि एक बार मेहमान खुसूसी यहाँ पे मौजूद हैं। उसके बाद हमारे इस महफिल के मेहमान खुसूसी अनाउंसमेंट के तहत जो आएंगे मैं उनको बुलाऊंगा। अभी मैं दावत दूंगा हजरत पीर तरीकत मोहम्मद इस्माइल शाह खादरी चिश्ती जहांगीरी अबुलराई, जो मुंबई से तशरीफ ला चुके हैं, उनसे मैं गुजारिश करूँगा बुरान साहब जहाँ बैठे हैं वहाँ मेरे दाहिने तरफ बिठाइएगा, उस तरफ आइए सरकार। हजार त्रिचुरापल्ली, जैसे कि मैंने अनाउंस किया था, मेरे वालिद मोहतरम का 7वां उर्स के लिए मैं त्रिचुरापल्ली गया। वहाँ पे एक साहब जिनकी उम्र 20-22 साल से कम है, उस तरह से एक साहब मार्केट में संदल की कार्रवाई के लिए लगभग 20-22-25 मिनट उस मार्केट का दौरा किए। आप ताज्जुब फरमाएंगे उनकी उम्र देख के, इसलिए कि ये कैसे यार, ये सिलसिला जो है हमारा जो भी हो अहले सुन्नत जमात का, हमारी नज़र ऐसी कमज़ोर है कि हम सोच रहे हैं कि नहीं, दूसरी जमातें जो है बहुत तेज़ी के साथ आगे जा रहे हैं, बहुत तेज़ी के साथ आगे बढ़ रहे हैं, हम लोग काम नहीं कर रहे हैं, घटते जा रहे हैं, बोल के नहीं, ये गलत साबित हुआ। इसलिए कि मैंने जब उनसे मिला तो बहुत तेज़ी के साथ काम किए, बाजार से प्रोविजन वगैरह खरीद के मेरे भाई साहब के साथ आए। बाद में मैं था आए होंगे कोई अकीदतमंद, हजरत तबले आलम बादशाह के दरबार में आए, उनको बताया घुमाया। उसके बाद फिर जब शाम में प्रोग्राम शुरू हुआ तो मुझसे आके मिले, भाई साहब आप कौन हैं, तो बोलते हैं मैं BEML भारत एर्थ मूवर्स लिमिटेड, जो बहुत बड़ी हिंदुस्तान की एक कंपनी है, उसके इम्पोर्ट के सुपरिंटेंडेंट हैं आप, इम्पोर्ट ऑफिसर हैं, इतनी बड़ी हस्ती जो इतनी बड़ी कंपनी के हैं, ये आराम से हमारे साथ नीचे सो जा रहे हैं, काम कर रहे हैं, तो ये हमारे सुन्नत अल जमात का सिलसिला जो है इंशाल्लाह ख़त्म होने वाला नहीं है। तो मैं दावत दूंगा आली जनाब मोहम्मद सरदार खादरी चिश्ती साहब, जो कोलार से अपने साहबजादे के साथ आए, तो आप आए मेरे दादी तरफ बुरहान जी साहब कोलार से आप तशरीफ लाए। एक और शेर मुझे याद आ रहा है, जो हमेशा मेरी जबान पर रहता है, नहीं मालूम ये दुनिया जल रहा है, नाज है किसकी आपके लिए, नहीं मालूम ये दुनिया जल रहा है, नाज है किसकी, हजारों उठ गए रौनक नहीं बाकी है महफिल की। ये शेर हमारे एक MBBS डॉक्टर साहब यहाँ बैठे इनके लिए मुझे याद आ गया। डॉक्टर साहब है पेशे से MBBS डॉक्टर है, मेरी मुलाकात आज ही हुई इनसे। मैंने पूछा साहब आप आ रहे हैं, बड़ी खुशी की बात है आप क्या हैं, तो बोले MBBS डॉक्टर हूँ। और ये क्या है, इमाम आजम अबू हनीफा ट्रस्ट एजुकेशनल एंड वेलफेयर ट्रस्ट के आप ऑर्गेनाइजिंग सेक्रेटरी हैं। देखिए अल्लाह ताला ये मिटने वाला नहीं है सिलसिला, हमारा इंशाल्लाह जारी रहेगा क़यामत तक, ऐसे हजरात जब रहेंगे ये चलते रहेगा। तो मैं दावत दूंगा आज की इस महफिल के आगाज के लिए, हर महफिल जो है तिलावत कलाम पाक से होनी चाहिए। तो तिलावत कलाम पाक के लिए मैं सैयद शुजाउल्लाह साहब, सैयद शुजाउल्लाह कारवी साहब से गुजारिश करूंगा कि वही बैठे तिलावत कलाम पाक से आज महफिल का आगाज करें। मौलाना मौलवी हाफिज अल-क़ारी मोहम्मद हुसैन अशरफी मिज़बानी एमए खतीब इमाम मंदिर नगर शांति नगर और आप लेक्चरर की भी अलमदीन कॉलेज के बुद्ध डिपार्टमेंट का ही। السلام عليكم ورحمة الله وبركاته. الحمد لله. الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه. ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا. من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد ان لا اله الا الله وحده لا شريك له ونشهد ان سيدنا ومولانا محمدا عبده ورسوله اما بعد فقد قال الله تبارك وتعالى في كلامه العظيم أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم إن في خلق السماوات والأرض واختلاف الليل والنهار لآيات لأولي الألباب صدق الله العظيم وصدق رسوله النبي الأمين المتين الكريم ونحن على ذلك لمن الشاهدين والشاكرين والحمد لله رب العالمين. نگاہ مرد مومن سے بدل جاتی ہے تقدیر، نگاہ مرد مومن سے بدل جاتی ہے تقدیریں، جو وہ ذوق یقین پیدا دپٹ جاتی ہیں زنجیریں، جو وہ ذوق یقین پیدا دپٹ جاتی ہیں زنجیریں، تیرے غلاموں کا نقش قدم ہے راہ خدا، تیرے غلاموں کا نقش قدم ہے راہ خدا، وہ کیا بہک سکے جو یہ سراغ لے کے چلے، وہ کیا بہک سکے جو یہ سراغ لے کے چلے، اور آئین جوان مردہ حق گوئی وہ بے باقی، آئین جوان مردہ حق گوئی وہ بے باقی، اللہ کے شعروں کو آتی نہیں روبانی، اللہ کے شعروں کو آتی نہیں روبانی، اے طائر لا ہوتی اس رزق سے موت اچھی، اے طائر لا ہوتی اس رزق سے موت اچھی، جس رزق سے آتی ہو پرواز میں کوتاہی، جس رزق سے آتی ہو پرواز میں کوتاہی۔ عزیزان گرامی، اگر آج کی میری اس گفتگو کو دو لفظوں میں اگر بیان کروں تو ڈاکٹر اقبال شاعر مشرق
حضرت علامہ ڈاکٹر اقبال کے ان دو مصروں کے ذریعے میں اپنی گفتگو کو بیان کر دوں. عطار ہو، رومی ہو، رازی ہو، غزالی ہو. عطار ہو، رومی ہو، رازی ہو، غزالی ہو، کچھ ہاتھ نہیں آتا بے آہ سحرگاہی. کچھ ہاتھ نہیں آتا بے آہ سحرگاہی. جب عشق سکھاتا ہے آداب خدا گاہی، جب عشق سکھاتا ہے آداب خدا گاہی، کھلتے ہیں غلاموں پر اسرار شہنشاہی، کھلتے ہیں غلاموں پر اسرار شہنشاہی. اور آخری شعر، خودی کو کر بلند اتنا کہ ہر تقدیر سے پہلے. اور آج کی میری اس گفتگو کا پیغام بھی ہے، خودی کو کر بلند اتنا کہ ہر تقدیر سے پہلے خدا خود پوچھے بندے سے بتا تیری رضا کیا ہے. خدا خود پوچھے بندے سے بتا تیری رضا کیا ہے. عزیزان گرامی، آئیے کچھ سننے اور سنانے سے پہلے ہم اور آپ مل کر بزرگان دین کے طریقے کو اپناتے ہوئے ہمارے اور آپ کے پیارے آقا، ساری کائنات کے مرکز عقیدت مصطفیٰ جان رحمت، شمع بزم ہدایت، نہر چرخ نبوت، عرش کی زیب و زینت، فرش کی تیب و نصحت، قاسم کنز نعمت، نائب دست قدرت، فتح باب نبوت، ختم دور رسالت، شہر یار ارم، تاج دار حرم، احمد مصطفیٰ، جناب محمد رسول اللہ صلی اللہ تعالیٰ علیہ وسلم کی بارگاہ بے کس پناہ میں عقیدت اور محبت کے ساتھ جھوم کر بابا بلند درود پاک کا تحفہ پیش کریں. اللہم صلی علی سیدنا و مولانا محمد و بارک وسلم. صلوا علیہ صلاتا و سلاما علیک یا حبیبی یا رسول اللہ صلی اللہ تعالیٰ علیہ وسلم. صدر اجلاس صوفی باسطہ، پیر طریقت، رہبر شریعت حضرت ظہیر احمد شاہ قادری دامن برکاتہم العالیہ، اور اس جلسے کے روح رواں، بلکہ میں یہ کہوں تو بجا ہوگا کہ اس تحریک کے روح رواں حضرت پیرزادہ سلیم ہزاروی صاحب، اور رونق بزم اور رونق اسٹیج دیگر سید لیاقت پیرا صاحب، اور جو بھی یہاں تشریف کرنا ہے میں ان کے نام سے واقف نہیں ہوں، اور دور دراز سے آئی ہوئی بولی بھالی سننی والا. عزیزان گرامی، سب سے پہلے تو میں آپ کے سامنے اپنے تاثرات کو پیش کروں کہ جیسے ہی حضرت سلیم ہزاروی صاحب نے فون کیا، فون پر مجھے اطلاع دی کہ آپ کو ہمارے صوفی سینٹر میں ہمارے اس ماہانہ اجلاس میں آپ کو خطاب کرنا ہے، تو میں سوچنے میں پڑ گیا کہ کہاں ان اللہ والوں کے پاس، ان کی قدموں کی دھول کے صدقے آج میں آپ کے سامنے کھڑا ہوا ہوں، کہاں میں اپنی لب کشائی کروں. ایسے ہمارے بڑے بڑے اکابرین جو ہمارے سلف صالحین ہیں، جن کے نقش قدم پر زندگی گزاریں گے تو انشاءاللہ ہماری زندگی کامیاب ہوگی. تو جیسے ہی حضرت والا نے فون کیا تو میرا دل ایک دم گھبرانے لگا، لیکن پھر بھی جس مدرسے کا میں پروردہ ہوں، ان کی روحانی فیض اور میرے والدین کی دعائیں میرے ساتھ ہیں، میں اس کے سامنے کیا عرض کر سکتا ہوں؟ نہ میری عمر اس قابل ہے کہ میں ان کے سامنے کھڑا ہوں، نہ میرا علم اس قابل ہے کہ میں ان کے سامنے کچھ عرض کروں. جو کچھ ہے میں اپنا امبا بیان کرنے کے لیے ان حضرات کے سامنے کھڑا ہو گیا ہوں. اگر آپ حضرات میں سے کسی کو میری بات آپ کے دل لگ جائے تو انشاءاللہ دعاؤں کے ساتھ مجھے نواز دیجیے. عزیزان گرامی، مجھے اپنی کم علمی کا اعتراف ہے، مجھے اپنی کم عمری کا بھی اعتراف ہے، لیکن اس کے باوجود بزرگوں کے فیضان، میرے اساتذہ کی دعائیں، میرے والدین کی دعائیں میری ساتھ ہیں تو میں آپ کے سامنے کھڑا ہو گیا ہوں. بس تھوڑی دیر کے لیے اولیاء اکرام کے مقام اور مرتبے کو قرآن اور حدیث کی روشنی میں سمجھانے کی کوشش کروں، اور جو میرا آج کا پیغام ہے، جو میری آج کی گفتگو کا پیغام ہے کہ عطار ہو، رومی ہو، راضی ہو، غزالی ہو، کچھ ہاتھ نہیں آتا بے آہ سحرگاہی. انشاءاللہ الرحمن چند جملوں میں اپنے اس پیغام کو پیش کرنے کی سعادت حاصل کروں گا. عزیزان گرامی، خطبہ مسنونہ کے بعد قرآن مجید کی ایک آیت کریمہ میں نے تلاوت کی. رب تبارک و تعالیٰ ارشاد فرماتا ہے، اِنَّ فِي خَلْقِ السَّمَاوَاتِ وَالْأَرْضِ واختلاف الليل والنهار لآيات لأولي الألباب. اللہ تبارک و تعالی اپنے پاک کلام مجید میں ارشاد فرماتا ہے، بے شک ان فی خلق السماوات والارض، زمین اور آسمان کے پیدا کرنے میں، واختلاف الليل والنهار، اور صبح و شام کے انقلاب میں، لآیات نشانیاں ہیں، لأولی الألباب عقل والوں کے لیے. تو یعنی اللہ تبارک و تعالی اس آیت کریمہ میں یہ بیان کرنا چاہتا ہے کہ میں نے زمین اور آسمان کو پیدا کیا، یہ میری معرفت کے لیے میں نے اس کو پیدا کیا. چاند کو میں نے پیدا کیا، اس میری معرفت کو بتانے کے لیے چاند کی تخلیق میں نے کی ہے. سورج کو میں نے پیدا کیا تو میری معرفت کے لیے سورج کی تخلیق میں نے کی ہے. لیکن دوستو، کیا حقیقت میں یہ چیزیں اسی کے لیے استعمال ہو رہی ہیں؟ آج ظلم والا ہے، ظلم یہ ہے کہ جن چیزوں کو اللہ تبارک و تعالیٰ نے اپنی معرفت کے لیے پیدا کیا ہے، اپنی پہچان کے لیے پیدا کیا ہے، آج معاملہ الٹا نظر آ رہا ہے. دنیا والے باز، دنیا والے ایسے ہیں جن چیزوں کو اللہ نے اپنی معرفت کے لیے پیدا کیا ہے، انہی چیزوں کو اپنا خدا بنا بیٹھے ہیں. کوئی پتھر کو اپنا خدا مانتا ہے، کوئی سورج کو اپنا خدا مانتا ہے، کوئی چاند کی پرستش کرتا ہے، کوئی پہاڑ کی پرستش کرتا ہے، کوئی جانوروں کی پرستش کرتا ہے. لیکن دوستو، اپنے دل پر ہاتھ رکھ کر بتاؤ، کیا اللہ تبارک و تعالیٰ نے ان چیزوں کی تخلیق اسی لیے کی ہے کہ ان کی عبادت کی جائے، ان کی پرستش کی جائے؟ نہیں دوستو، ان چیزوں کی پیدائش اللہ تبارک و تعالیٰ نے ان کی عبادت کے لیے نہیں پیدا کیا ہے، بلکہ اللہ نے اپنی معرفت کے لیے ان چیزوں کو پیدا فرمایا ہے. اگر صحیح معنوں میں آپ ساری دنیا کا جائزہ لیں، ساری کائنات کا جائزہ لیں، تو آپ کو خدا کی معرفت حاصل ہوگی. خدا کے قرب کے جو راستے ہیں، یہ سارے راستے آپ پر کھل جائیں گے. عزیزان گرامی، آج دنیا میں اللہ تبارک و تعالیٰ نے اس آیت کریمہ میں بڑا لطیف نقطہ بیان فرمایا ہے، وہ یہ کہ ان فی خلق السماوات والارض واختلاف الليل والنهار لآیات لأولی الألباب. یہ تو اللہ نے اس پہ یہ تو بیان کر دیا کہ زمین اور آسمان میں ساری کائنات کو میں نے اس لیے پیدا کیا کہ اس کے ذریعے میری معرفت لوگوں تک ہو جائے، میری معرفت لوگوں کو ہو جائے. لیکن دوستو، آخر میں اللہ نے ایک نقطہ بھی بیان فرما دیا، لآیات لأولی الألباب. یہ نشانیاں، یہ پہچان، یہ کس کے لیے ہے؟ یہ کون اس کی پہچان کر سکتا ہے؟ ان نشانیوں سے اللہ کی ربوبیت کو، اللہ کی معرفت کو کون حاصل کر سکتا ہے؟ تو اللہ نے فرمایا، لآیات لأولی الألباب. جو عقل والے ہیں، جو قدرت والے ہیں، جن کو میں نے فہم و فراست عطا کی ہے، وہی لوگ ان چیزوں کے ذریعے میری معرفت کو حاصل کر سکتے ہیں. میری خدائی تک، یہی میری خدائی تک، مجھ تک پہنچنے کا راستہ جو ہے، یہی عقل والے اس سے اختیار کر سکتے ہیں. اللہ اکبر. دوستو، آپ نے دنیا کا جائزہ، اگر ہم دنیا کا جائزہ لیں، تو دنیا کا جب جائزہ لیں گے تو ہمیں معلوم ہوگا کہ دنیا میں عقل والے لوگ بہت کم ہیں، بے عقل لوگ بہت زیادہ ہیں. اسی لیے آپ دنیا کا جائزہ لیں گے تو آپ کو معلوم ہوگا کہ دنیا میں اللہ کے بندے ایسے بھی ہیں جو آپ کی پرستش کرتے ہیں، جو پہاڑوں کی پرستش کرتے ہیں، جو پتھروں کو اپنا معبود بناتے ہیں، جو جانوروں کو اپنا خدا سمجھتے ہیں. تو دوست، معلوم کیا ہوا کہ عقل والے لوگ بہت کم ہیں. تو ضرورت پیش آئی دنیا میں، یہ بات ضروری لازم یہ آئی کہ اس دنیا کے لیے ایسے ایک گروہ کو بھیجا جائے، ایسی ایک جماعت کو بھیجا جائے، جو دنیا والوں کو بتائے کہ جن چیزوں کو تم نے اپنا خدا بنا لیا ہے، یہ تمہارا خدا نہیں ہے، خدا کی ذات کوئی اور ہے، خدا کی معرفت کرائے. تو لازم یہ آیا کہ ایسے گروہ کو دنیا میں بھیجا جائے جو اللہ کی معرفت کرائے، اللہ کی پہچان کرائے، جو کہتے ہوئے لوگ ہیں انہیں سیدھی راہ کی طرف ان کو گامزن کرے، انہیں سیدھی راہ بتائے، اور اللہ کا دیدار انہیں عطا کرے، اللہ کا قرب انہیں عطا کرے. تو اللہ اکبر. دوستو، اللہ تبارک و تعالیٰ نے جب یہ ضرورت پیش آئی تو انبیاء علیہ السلام و سلام کو دنیا میں حادی بنا کر اللہ تبارک و تعالیٰ نے دنیا میں مبعوث فرمایا. آپ تاریخ کا مطالعہ کریں گے، احادیث کا مطالعہ کریں گے، تو آپ کو معلوم ہوگا کہ جیسی جیسی ضرورت دنیا میں پیش آتی گئی، ویسے ویسے اللہ تبارک و تعالیٰ نے اپنے نبی کو وہ طاقت عطا فرما کر دنیا میں مبعوث فرمایا. حضرت موسیٰ علیہ الصلوۃ والسلام کے زمانے کو لے لیجئے، فرعون کے پاس، وہ فرعون جو خدائی کا دعویٰ کرتا تھا، اپنے آپ کو سب سے انا ربکم الاعلیٰ کہتا تھا کہ میں سب سے بڑا خدا ہوں، تو اس کی خدائی کو توڑنے کے لیے، اس کے غرور کو توڑنے کے لیے تبارک و تعالیٰ نے حضرت موسیٰ کلیم اللہ علیہ نبینا علیہ السلام کو ایسی طاقت و قوت عطا فرمائی کہ جو خدائی کا دعویٰ کرتا تھا کہ صرف حضرت موسیٰ نے جو اللہ تبارک و تعالیٰ نے انہیں عصا عطا فرمایا تھا جیسے ہی اس کے سامنے پھینکتے ہیں وہ سام بن جاتا ہے. میں زیادہ اس واقعے کی تفصیل میں نہیں جا رہا ہوں بلکہ مختصر بس میں اشارہ کرتے ہوئے اپنی بات کو آگے لے جا رہا ہوں. حضرت موسیٰ نے صرف اپنا عصا ان کے سامنے پھینکا تھا, جیسے ہی وہ عصا سام بن جاتا ہے وہ فرعون جو اپنے آپ کو سب سے بڑا خدا کہتا تھا اس سام کے آگے ڈر جاتا ہے, اس کی خدائی ساری نابود ہو جاتی ہے. حضرت موسیٰ علیہ السلام کی نبوت اس پر غالب آ جاتی ہے, اللہ تبارک و تعالیٰ کا کرم اس پر غالب آ جاتا ہے. تو دوستو ایسے ہی آپ تاریخ کا مطالعہ کریں, حضرت ابراہیم علیہ السلام کے دور کو لے لیں تو اس دور میں بھی ضرورت یہ آئی باطل حضرت ابراہیم علیہ السلام کا مقابلہ کرنے کے لیے طرح طرح کی کوششیں کرتا تھا, لیکن اللہ تبارک و تعالیٰ نے حضرت ابراہیم کے لیے نارے نمرود کو جو ہے گلزار بنا دیا, ایک باغیچہ پھولوں کا باغیچہ بنا دیا. تو دوستو آپ ایسے ہی تاریخ کا مطالعہ کریں تو ہر ایک نبی کے دور میں ایسے باطل طاقتیں ابری ہیں, لیکن اللہ نے ان نبیوں کو ان باطل طاقتوں سے ٹکرانے کی طاقت و قوت عطا کی تو وہ اللہ کے برگزیدہ بندے جو ہیں ان باطل قوتوں کا مقابلہ کر کے اللہ کی حقانیت کو انہوں نے ثابت کر دیا, رب کی حقانیت کو, خدا کی خدائی کو انہوں نے ثابت کر دیا. تو عزیزان گرامی یہ تو دور تھا انبیاء علیہ الصلوۃ والسلام کا, انبیاء علیہ الصلوۃ والسلام کا دور گزرتا گیا گزرتا گیا, یہاں تک کہ ہمارے اور آپ کے پیارے آقا احمد مصطفیٰ جناب محمد رسول اللہ صلی اللہ علیہ وسلم کا دور مسعود تشریف لایا. اب جیسے ہی آقا علیہ الصلوۃ والسلام کا دور آتا ہے آقا فرماتے ہیں کہ انا لا نبی آبادی, کہ میرے بعد کوئی نبی نہیں ہوگا, انا خاتم النبیین لا نبی آبادی, میں آخری نبی ہوں میرے بعد کوئی نبی نہیں ہوگا. اللہ اکبر. دوستو غور کرنے کا مقام ہے, سوچنے کا مقام ہے کہ جیسے جیسے دنیا میں ضرورت پیش آئی کہ دنیا میں لوگ بھٹکے نہیں, لوگ گمراہی کا راستہ اختیار نہ کریں, تو اللہ تبارک و تعالیٰ نے ہر ایک دور میں ایک نبی کو اس کی اللہ تبارک و تعالیٰ اپنی طاقت انہیں عطا فرما کر اپنے چند صفات انہیں عطا فرما کر دنیا میں مبعوث فرمایا. تو اب آقا فرماتے ہیں کہ میرے ظاہری پردہ فرمانے کے بعد کہ میرے بعد کوئی نبی نہیں ہوگا, لا نبی آبادی, اللہ اکبر. غور کرنے کا مقام ہے. اب قیامت تک لوگ آئیں گے, قیامت تک انسان اللہ تبارک و تعالیٰ دنیا میں بھیجے گا, اب قیامت تک جو لوگ آئیں گے, قیامت تک جو انسان دنیا میں آئیں گے, اب ان کا رہبر و رہنما کون ہے, کون ان کی اصلاح فرمائے گا؟ اللہ کے نبی صلی اللہ علیہ وسلم ہمارے سامنے سے جو ظاہری پردہ فرما چکے ہیں, لیکن اب جو قیامت تک لوگ آئیں گے ان کی اصلاح کون فرمائے گا, ان کی رہنمائی کون کرے گا؟ اگر یہ کسی غلط راہ پر بھٹک جائیں تو ان کی رہنمائی کون کرے گا؟ تو عزیزان گرامی یہ سوچنے کا مقام ہے, گھبرائیے نہیں, سوچئے نہیں, آئیے اس قرآن مجید سے پوچھیں جو قرآن ہماری ہدایت کے لیے اللہ تبارک و تعالیٰ نے پیارے آقا علیہ الصلوۃ والسلام کو عطا فرمایا. اے قرآن تو عطا, تو ہماری ہدایت کے لیے اللہ تبارک و تعالیٰ نے تجھے بھیجا ہے, تو ہماری رہنمائی فرما. اب قیامت تک جو انسان ہیں, قیامت تک جو بندے آنے والے ہیں, اب ان کی اصلاح اور ان کی رہنمائی کون کرے گا؟ اللہ اکبر. دوستو خدا کا وہ پیارا کلام ارشاد فرماتا ہے, یا ایھا الذین آمنوا اتقوا اللہ وکونوا مع الصادقین. اے ایمان والو اللہ سے ڈرو, گھبراؤ نہیں, اللہ سے ڈرو, تقوی اختیار کرو اور سچوں کے ساتھ ہو جاؤ. اللہ اکبر. دوستو معلوم کیا ہوا, قرآن کریم کی آیت کریمہ ہمیں اعلان کر رہی ہے, ہمیں بتا رہی ہے کہ قیامت تک اب جو انسان آئیں گے, اب جو اللہ کے بندے آئیں گے, ان کی رہنمائی اور اصلاح کے لیے اللہ تبارک و تعالیٰ نے صدیقین کی جواب کو اللہ تبارک و تعالیٰ نے مقبول فرمایا ہے. آئیے ایک اور بات سے میں آپ میری اس بات کو وضاحت کر دوں. اللہ کے نبی صلی اللہ علیہ وسلم نے خود اپنی زندگی میں یہ فرمایا, العلماء ورثۃ الانبیاء, علماء جو ہوں گے یہ انبیاء علیہ الصلوۃ والسلام کے وارث ہوں گے. انبیاء علیہ السلام دنیا میں آئے تو گم گشتگان راہ کو سیدھی راہ بتایا, جو غلط راہ پر تھے انہیں صحیح راستہ بتایا. تو انبیاء علیہ السلام کا کام یہ ہے, سرکار فرماتے ہیں العلماء ورثۃ الانبیاء, میری امت کے جو علماء ہیں یہ انبیاء علیہ الصلوۃ والسلام کے وارث ہوں گے. تو وارث کا کام کیا ہوتا ہے؟ تو دوستو جو لوگ قیامت تک گمراہ ہوتے رہیں گے, قیامت تک بھٹکتے رہیں گے, یہی صدیقین, یہی علماء کی جماعت جو ہے ہماری رہنمائی کرے گی, ہماری رہبری کرے گی. صحیح معنی میں اگر ہم نے ان کا دامن تھام لیا تو یقیناً دوستو ہماری دنیا بھی کامیاب ہوگی اور آپ آخرت بھی کامیاب ہوگی. عزیزان گرامی, یہی اولیاء اکرام کی جماعت ہے, یہی صدیقین کی جماعت ہے جن کا دامن تھام لینے سے جو ہے ہماری کامیابی ہے. دنیا بھی ہماری کامیاب ہے, آخرت بھی ہماری کامیاب ہے. تو دوستو, جس آیت کریمہ سے میں نے اس بات کو ثابت کیا ہے, اللہ تبارک و تعالیٰ ارشاد فرماتا ہے, یا ایھا الذین آمنوا اتقوا اللہ وکونوا مع الصادقین. اے ایمان والو, اللہ سے ڈرو, تقوی اختیار کرو اور سچوں کے ساتھ ہو جاؤ. اب آئیے, تین چیزیں اس میں ہیں. اللہ تعالیٰ نے کس سے خطاب فرمایا؟ یا ایھا الذین آمنوا, اے ایمان والو. سب سے پہلی بات ایمان لانا. ایمان کسے کہتے ہیں؟ التصدیق بما جاء النبی صلی اللہ علیہ وسلم, اللہ کے نبی صلی اللہ علیہ وسلم جو کچھ ہمارے پاس لائے ان ساری چیزوں کو مان لینے کا نام ایمان ہے. گویا نبی کی ذات کو مان لینے کا نام ایمان ہے. اللہ اکبر. دوستو, میں بس مختصراً واقعات کی طرف اشارہ کرتے ہوئے اپنی بات کو مختصراً بیان کرتا ہوا گزر رہا ہوں. ایک مرتبہ حضرت عمر رضی اللہ تعالیٰ عنہ سے پیارے آقا صلی اللہ علیہ وسلم نے پوچھا, اے عمر, آپ مجھ سے کتنی محبت کرتے ہو؟ حضرت عمر رضی اللہ تعالیٰ عنہ نے کہا, پیارے آقا صلی اللہ علیہ وسلم, میں اپنے جان و مال اولاد کے بعد سب سے زیادہ دنیا میں آپ ہی سے محبت کرتا ہوں. لا ایمان اللہ, اے عمر, تمہارا ایمان کامل نہیں ہے. اللہ اکبر. دوستو, آخر کامل ایمان کیا ہے؟ پھر آقا نے پوچھا, اے عمر, تمہارا ایمان کامل نہیں ہے. پھر حضرت عمر سوچنے میں پڑ گئے, آخر کیا بات ہے, پیارے آقا میرے ایمان کو کامل نہیں فرما رہے ہیں. پھر آقا پوچھتے ہیں, اے عمر, بتاؤ تم مجھ سے کتنی محبت کرتے ہو؟ پھر حضرت عمر کو جیسے ہی سمجھ آتی ہے, حضرت عمر یہ کہتے ہیں کہ اے اللہ کے پیارے حبیب جناب محمد رسول اللہ صلی اللہ علیہ وسلم, میں اپنے جان و مال اولاد سے زیادہ آپ سے محبت کرتا ہوں. تب اللہ کے رسول نے فرمایا, اے عمر, کامل ایمان, تمہارا کامل ایمان, اب تم کامل مومن ہو, کامل مسلمان ہو. اللہ اکبر. دوستو, یہاں مجھے بتانا یہ ہے, خود حدیث پاک میں اللہ کے پیارے حبیب ارشاد فرماتے ہیں, لا یؤمن احدکم حتی اکون احب الیہ من والدہ وولدہ والناس اجمعین. تم میں کا کوئی ہرگز اس وقت تک مومن کامل ہو نہیں سکتا جب تک تمہارے نزدیک میں تمہاری جان و مال اولاد سے زیادہ محبوب نہ ہو جاؤں. تو دوستو, اپنی جان, اپنی مال, اولاد, ساری کائنات سے زیادہ جب تک اللہ کے حبیب سے محبت نہ کی جائے اس وقت تک وہ مومن کامل ہو نہیں سکتا. تو معلوم کیا ہوا, پیارے آقا کی ساری ذات کو پیارے آقا صلی اللہ علیہ وسلم سے ٹوٹ کر محبت کرنے کو ایمان کہتے ہیں. جب آپ نے ایمان کو سمجھ لیا, اللہ نے اس آیت کریمہ میں فرمایا, یا ایھا الذین آمنوا آمنوا اتقوا اللہ اتقوا اللہ, اللہ سے ڈرو. جب آپ نے ایمان کو سمجھ لیا, اب اتقوا اللہ, اللہ سے ڈرو. آخر اللہ سے ڈرنے کا مطلب کیا ہے؟ آج ہم نے اللہ سے ڈرنے کا مطلب کچھ اور سمجھ رکھا ہے. ہماری ڈکشنری میں اتقوا اللہ کا معنی کچھ اور ہے. اللہ سے ڈرنے کا مطلب ہم نے یہ سمجھ لیا ہے کہ نمازیں چھوڑتے رہو, اللہ سے ڈرو. روزے کی کوئی پرواہ نہ کرو, اللہ سے ڈرو. زکات نہ دو, اپنے مال کی زکات نہ نکالو, اللہ سے ڈرو. نہیں دوستو, یہ اللہ سے ڈرنا نہیں ہے بلکہ اللہ سے مذاق کرنا. اللہ سے ڈرنے کا مطلب یہ ہے کہ اس کی پرستش کرنا, اس کی عبادت کرنا, اس کی بندگی کرنا. کسی اللہ والے نے تقوی کی تعریف یہ کی ہے کہ تقوی اس چیز کو کہتے ہیں کہ اپنے نفس کو ہر ایسی چیز سے بچانا جس سے نفس دشواری میں پڑ جاتا. تو دوستو, اپنے نفس کو ہر اس چیز سے بچانا جس سے نفس دشواری میں پڑ جاتا ہو. اگر ہم یہاں دنیا میں اللہ کی عبادت نہ کریں گے, یہ ساری چیزیں ہم پر فرض ہیں, روزانہ پنج وقت نماز ہم پر فرض ہے, اگر صاحب نصاب ہیں تو ہمیں مال کی زکات نکالنا فرض ہے, اگر اللہ نے ہمیں دولت عطا کی ہے تو اس کے گھر کی زیارت کرنا بھی ہمارے اوپر فرض ہے, صحت و سلامتی اللہ نے ہمیں عطا کی ہے تو روزہ رکھنا یہ ہمارے اوپر فرض ہے. اگر ہم ان فرضوں کو ادا نہ کریں گے تو گویا ہم اپنے نفس کو دشواری میں ڈال رہے ہیں. کہ جو بندہ جان بوجھ کر نماز پڑھ کرتا ہے, روزے پر کرتا ہے, اپنے مال کی زکات ادا نہیں کرتا ہے, تو ایسے بندوں کو جہنم میں جلایا جائے, جہنم کی آگ میں جلایا جائے گا. تو گویا اپنے نفس کو دشواری میں ڈالنا ہے. تقوی کا مطلب یہ ہے کہ ہر اس چیز سے اپنے نفس کو بچانا جس سے نفس دشواری میں پڑتا ہو. تو گویا تقوی کا مطلب یہ ہے کہ اللہ کی بندگی کرنا, اللہ کی عبادت کرنا, اللہ کا قرب کرنا, جو چیزیں اللہ نے ہم پر فرض کی ہیں ان چیزوں کو اپنے وقت پر بجا لانا, یہ تقوی ہے. اب آپ دو چیزیں آپ نے سمجھ لیا, یا ایھا الذین آمنوا اتقوا اللہ, ईमान और तकवा। अब दोस्तों बात यहीं पर खत्म हो जाना चाहिए कि ईमान तो ला लिया, तकवा भी इख्तियार कर लिया, ईमान कामिल नबी से टूट कर मोहब्बत कर रहा है, अपने जान माल औलाद से ज्यादा नबी से मोहब्बत कर रहा है, और इसके अंदर तकवा भी है, नमाजों की भी पाबंदी कर रहा है, रोजा और जकात की भी अदायगी कर रहा है, ये सारी चीजें अदा कर रहा है, बात अब मुकम्मल हो जाना चाहिए। नहीं दोस्तों अल्लाह तबारक तआला ने इसी पर बात मुकम्मल नहीं की और फरमाई, अल्लाह ने अपनी बात को इसी पर मुकम्मल नहीं फरमाई कि ऐ बंदे मोमिन तुम ईमान लाए बस ये तुम्हारे लिए काफी है, तुमने तकवा इख्तियार कर लिया ये दोनों चीजें तुम्हारे लिए काफी है, बस अल्लाह ने इसी को इख्तियार नहीं फरमाया, इसी पर इत्तेफा नहीं फरमाया, बल्कि आगे इरशाद फरमाता है या अय्युहल लजीना आमनु तक्कुल्लाहा व कुनु मअस्सादिकीन, तुमने ईमान लाया तकवा इख्तियार किया बस इसी पर इत्तेफा नहीं है, बस इसी से काम नहीं चलेगा, इसलिए कि ईमान लाना तकवा इख्तियार करना यह आसान है, लेकिन इसी ईमान और तकवे को दुनिया से बचाकर अपने साथ ले जाना यह बड़ा दुश्वार काम है, यह बड़ा तकलीफदेह काम है, यह बड़ा दुश्वार काम है कि अपने ईमान को बचाकर अपने तकवे को बचाकर दुनिया से चला जाना। तो दोस्तों अपने ईमान और अपने तकवे को बचाना चाहते हो तो अल्लाह इरशाद फरमाता है या अय्युहल लजीना आमनु तक्कुल्लाहा व कुनु मअस्सादिकीन, अपने ईमान को बचाना चाहते हो अपने तकवे को बचाना चाहते हो तो कुनु मअस्सादिकीन सच्चों के साथ हो जाओ। अल्लाह अकबर। दोस्तों अल्लाह तबारक तआला ने इन दोनों आयत बयिनात के जरिए मैंने आपको समझाया कि औलिया का मुकाम क्या है। तो दोस्तों आखिर अल्लाह का वली कौन होता है, आइए उसी कुरान से पूछते हैं। और कुरान तू बता तू हमारी इजाजत के लिए अल्लाह तबारक तआला ने तुझे दुनिया में भेजा है, तू बता आखिर अल्लाह का वली कौन है। तो कुरान इरशाद फरमाता है अला इन औलिया अल्लाह ला खौफुन अलैहिम वला हुम यहज़नून, बेशक अल्लाह के वली वो है जिन्हें न किसी चीज का खौफ है न किसी चीज का गम है, सारी खुदाई से वो निडर है और सिर्फ खुदा से डरने वाले का नाम वली है। अल्लाह अकबर। दोस्तों आखिर सारी खुदाई से न डरना सिर्फ खुदा से डरना, आखिर ये चीज इनके अंदर कैसा पैदा हो जाती है, यही वो चीज है जो अल्लाह का कुर्ब उन्हें अता करती है, उन्हें दुनिया से कोई मतलब नहीं होता, दुनिया के मालो जर से उन्हें कोई मतलब नहीं, दुनियादारों से उन्हें कोई मतलब नहीं, बस रिजाए इलाही उनके पेश नजर होती है, अल्लाह की रजा उनके सामने होती है, इसी के लिए जो है अपना जानो माल तन मन धन सब कुछ अल्लाह के लिए कुर्बान कर देते हैं। अल्लाह अकबर। दोस्तों आओ मैं बताऊं औलिया अल्लाह आखिर अल्लाह का कुर्ब कैसे हासिल करते हैं। हजरत इब्राहिम बिन आदम रहमतुल्लाह तआला अलैह हैं, बहुत ही बड़ी सल्तनत के मालिक हैं, बहुत ही बड़ी सल्तनत के वो बादशाह हैं, एक मर्तबा अपने आरामगाह में अपने कमरे में आराम कर रहे हैं, नर्म नाजुक बिस्तर है उस पर लेटे हुए हैं, जैसे ही आप नींद के आगोश में होते हैं दरमियाने रिशद आपको एक आवाज सुनाई देती है, कोई छत पर चल रहा है कोई छत पर घूम रहा है, जैसे ही हजरत इब्राहिम बिन आदम के कान में एक आवाज टकराती है आपने फौरन आवाज दी, आखिर कौन छत पर इतनी रात पर क्या कर रहा है, इतनी रात में छत पर कौन ये चहलकदमी कर रहा है, तो फौरन वहां से आवाज आती है ऐ इब्राहिम हम यहाँ अपने ढूंढे हुए गुम हो गए ऊंटों की तलाश कर रहे हैं। अल्लाह अकबर। जैसे ही हजरत इब्राहिम बिन आदम ये सुनते हैं फौरन वो ये कहते हैं अरे तुम्हारे ऊंट गुम हो गए हैं, ऊंट कहां छत पर चलते हैं, कहीं जंगल किसी बाजार में चले गए हो किसी जंगल में खो गए होंगे, जाओ किसी जंगल में तलाश करो। अल्लाह अकबर। जैसे ही हजरत इब्राहिम बिन आदम ने कहा फौरन वहां से आवाज आती है ऐ इब्राहिम बिन आदम तुम ये चाहते हो कि रब का कुर्ब हासिल करूं अल्लाह का कुर्ब हासिल करो और तुम ये चाहते हो कि नर्म नाजुक बिस्तर पर तुम लेते रहो नर्म नाजुक बिस्तर का तुम मजा भी लेते रहो और रब का कुर्ब भी हासिल करो, ये कैसे मुमकिन है जब हमारे गुम हुए हो इस छत पर नहीं मिल सकते, ऐसे ही खुदा का कुर्ब तुम्हें इस बिस्तर पर नसीब नहीं होगा। अल्लाह अकबर। जैसे ही आवाज उनके कानों से टकराती है अपनी सल्तनत को ठोकर मार देते हैं, अपनी सारी माल और दौलत को अपने आल औलाद को सबको कुर्बान कर देते हैं, जंगलों की तरफ चले जाते हैं। अल्लाह अकबर। शरीयत हकीकत मारिफत इन सारे रास्तों को सुलूक को तय करने के बाद जब उनको देखने वाले ने देखा हजरत इब्राहिम बिन आदम की जुबान से निकलने के देरी है कि अल्लाह तबारक तआला उस बात को पूरा कर देता है। तो दोस्तों आखिर ये मुकाम और मर्तबा कैसे हासिल हासिल होता है। आखिर ये सुलूक के रास्ते इन्हें कैसे तय किए जाते हैं? तो अल्लाह अकबर दोस्तों, मालूम क्या हुआ हजरत इब्राहिम बिन आदम के इस वाकिए से कि अपनी सारी चीजों को कुर्बान कर देना, रब तबारक ताला की रिजा हमेशा अपने पेशे नजर रखना, यही वो चीज है जो अल्लाह का कुर्ब अता कर सकती है, यही वो चीज है जो अल्लाह का मुकर्रब बना देती है, यही वो चीज है जो अल्लाह का वली बना देती है। तो अजीजा ने गिरामी, मालूम क्या हुआ कि वली कैसे होता है? मुजाहिदे और मुशाहिदे से जब इंसान एक आला मियार पर पहुंच जाता है तो अल्लाह का कुर्ब उसे नसीब होता है। दोस्तों, बाद लोग अक्सर ये सवाल करते हैं कि तसव्वुफ किसे कहते हैं, तसव्वुफ नाम किस चय का है, और बाज लोग गलत इसका जवाब लोगों को अता करते हैं। बाद लोग ये कहते हैं कि शरीयत की कोई परवाह नहीं, बस दिल की नमाज पढ़ते रहो, अपने यार की तसव्वुर में गुम रहो, यही शरीयत है, यही तरीकत है, यही मारिफत है। बाद लोगों से मैंने भी मुलाकात की, मैं किसी सुनी हुई बातें आपके सामने पेश नहीं कर रहा हूँ, एक जिम्मेदार स्टेज है, एक जिम्मेदार तहरीक है, इस तहरीक के जरिए जो है मैं आपको ये पैगाम देना चाह रहा हूँ। दोस्तों, ये गलत तसव्वुर हमारे जहनों में बिठाया जा रहा है, हमारी आने वाली नस्लों के जहनों में औलिया इकराम के गलत तसव्वुरात को डाला जा रहा है कि आज बाज लोगों की वजह से जो हक और सही है उसे बदनाम किया जा रहा है। अल्लाह अकबर, बड़ी खुशी हुई जैसे कि हजरत साहब ने फरमाया कि एक दुनियादार का बच्चा अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की तारीफ में अपनी जुबान को रतबुल लिसान रखा है। अल्लाह अकबर, मैं दुआ करता हूँ कि अल्लाह तबारक व तआला ऐसी फिक्र, ऐसी अल्लाह तबारक व तआला ऐसी मोहब्बत हर एक नौजवान को अता करे। दोस्तों, आज खानकाहों में हमारी मार बहने जाती हैं, हमारे सब हमारे जवान जाते हैं, हमारे बूढ़े सब जाते हैं, लेकिन बाद ऐसी खानकाहें हैं जहां बस जिक्र फिक्र कवाली बस यही चीजें रह गई हैं, कोई इल्म उन्हें अता नहीं किया जाता। आज दुनिया का माहौल आप देखेंगे, मैं अल्हम्दुलिल्लाह अल्लाह का एहसान है कि दीनी तालीम से भी आरास्ता हुआ हूं और दुनियावी तालीम से भी आरास्ता हुआ हूं, बल्कि मैं फक्रिया तौर पर नहीं अल्लाह का एहसान जताते हुए आपको बताऊं कि अल्हम्दुलिल्लाह अभी 22 तारीख को मैसूर यूनिवर्सिटी से एमए उर्दू में टॉप करने पर गोल्ड मेडल से मुझे नवाजा गया है। आपकी दुआएं हैं, इन औलिया की दुआएं हैं, इनके कदमों का सदका है। तो दोस्तों, मैं आपको बताना चाहता हूं जो माहौल मैंने देखा है यूनिवर्सिटीज में, आज माहौल ऐसा है कि हमारे नौजवानों के जहन दिमाग को खराब किया जा रहा है, उन्हें तरह तरह से बहकाया जाता है, इन औलिया इकराम से दूरी उनके पैदा की जाती है, तरह तरह से उन्हें गुमराह किया जाता है। वजह क्या है? हमारे नौजवान, हमारी नौजवान बच्चियां, हमारे बूढ़े क्यों गुमराह हो रहे हैं? बस वजह यही है कि इल्म से दूरी है। वो नहीं जानते कि औलिया किसे कहते हैं, वो नहीं जानते कि तसव्वुफ किसे कहते हैं, वो नहीं जानते कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम का मुकाम और मर्तबा क्या है। बस दुनिया वाले जो उनके सामने पेश करते हैं उसी को इख्तियार कर लेते हैं। आज गैर मुकल्लिदीन को आप अगर देखेंगे तो ऐसी तोते की तरह वो हदीसे पेश करते हैं कि हमारा आलिम भी जो है 12 साल 15 साल मदरसे में पढ़ने के बावजूद वो उतनी सलीस और आसान जुबान में पढ़ नहीं सकता। उनका बच्चा बच्चा अहादीस याद करके सुनाता है, वही अहादीस जब हमारे नौजवान जब दोस्ती में सुनते हैं वो उससे मुतासिर हो जाते हैं, उससे अट्रैक्टिव हो जाते हैं और उसके दीन और धर्म को इख्तियार कर लेते हैं, जो हक और सही है उसे गुमराह कह देते हैं। आज कई लोग आकर हमसे मुतालबा करते हैं कि मौलाना दुआ कीजिए हमारा बच्चा जो है हमारी कब्र पर खड़े होकर फातिहा पढ़ने के काबिल हो जाए, बस हमारी मरने के बाद मेरा बच्चा आकर मेरी कब्र पर दुआ कर दे, बस ऐसी दुआ मेरे बच्चे के लिए कर दे। लेकिन अफसोस, मैं ऐसे वालिदैन से कहना चाहता हूँ, लेकिन ये कहने वाले भी बहुत कम लोग हैं। आज तो बस ये चाहते हैं कि दुआ कराते, हजरत दुआ करो, MBBS का एग्जाम है, इंजीनियरिंग का एग्जाम है, टॉप करेंगे हमारा बच्चा, पूरे कर्नाटक में वन आना, पूरे इंडिया में वन आना, ये हमारी मुतालबात है। कोई इसकी फिक्र नहीं करता कि हमारे बच्चे दीनी तालीम से आरास्ता हों, औलिया के मुकाम और मर्तबे को समझें, अंबिया अलैहिस्सलाम के मुकाम और मर्तबे को समझें, प्यारे आका के मुकाम और मर्तबे को समझें। दोस्तों, आज जरूरी है कि हम अपने बच्चों को इल्म से आरास्ता कराएं। ऐसे हमारे जो मामर हजरात हैं, जो हमारे तहरीक से हमारे जहन फिक्र रखने वाले अफराद हैं, ऐसे अफराद से अपने बच्चों को मुंसलिक करें, उन्हें दीन की तालीम बताएं, उन्हें मुकाम औलिया के मुकाम और मर्तबे को बताएं, अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की जात को बताएं। ये सब तभी हो सकता है जब खुद हम इस बात को जानते हैं। आज मामला यह है कि हम खुद नहीं जानते, ना हमारे बच्चों को हम इन सारी बातों की मालूमात पेश करने की हम कोशिश करते हैं। दोस्तों, आज बहुत जरूरी है कि हम अपने नौजवानों को, हमारी आने वाली नस्लों को बताएं कि औलिया का मुकाम और मर्तबा क्या है। मेरा घर जहां है शांति नगर में, मेरे घर के करीब स्कूल है जहां دینی تعلیم کے ساتھ ساتھ دنیاوی تعلیم بھی دی جاتی ہے. ایک مرتبہ میں اپنے کمرے میں آرام کر رہا تھا, کوئی پڑھانے والا پڑھا رہا تھا, بچوں کے سامنے حضرت سرکار غوث العظم دستگیر پیر پیراں حضور غوث العظم دستگیر رحمۃ اللہ تعالیٰ علیہ کے بچپن کا سارا واقعہ اس نے سنایا کہ سرکار غوث العظم جن کے بغل کے نیچے 40 اشرفیاں سیل کر ان کی والدہ نے بھیجا تھا, یہ سارا واقعہ سنایا, لیکن ایک مرتبہ بھی اس ظالم نے سرکار غوث العظم دستگیر کا نام نہیں لیا. اللہ اکبر, آج اتنی دشمنی بڑھتی جا رہی ہے اور یہ سے اتنا بغض بچوں کے ذہن و دماغ میں پیدا کیا جا رہا ہے. اگر ایک مرتبہ بھی اس کا سرکار غوث العظم دستگیر کا نام لے لیتا, ہو سکتا ہے کہ اس ولی کی محبت اس کے دل میں بیٹھ جائے. تو یہ ولی کی محبت اس کے دل میں بیٹھنے نہیں دیتے, اس لیے ایک بار بھی سارا واقعہ سنایا لیکن ایک بار بھی اس اللہ والے کا نام بیان نہیں فرمایا. تو دوستو آج یہ ساری چیزیں ہو رہی ہیں, ہمیں ضروری ہے, ہمیں ضرورت ہے. میں بلکہ دعا کرتا ہوں ایسے تحریکوں کو کہ اللہ تبارک و تعالیٰ ان تحریکوں کے ذریعے اہل سنت کا بیڑا پار کر دے. اللہ تبارک و تعالیٰ ایسی تحریکیں چلانے والوں کے دامے درہم سکن ہر طرح سے اللہ